আলহামদুলিল্লাহ আলহামদুলিল্লাহি রাব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মা'ই ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বা'দ ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রাহমানির রাহিম ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم گزشتہ نشست میں ہم نے آپ حضرات کے سامنے سلطان المشائخ حضرت سلطان نظام الدین اولیاء محبوب الہی رحمت اللہ تعالیٰ علیہ کے متعلق بیان کیا تھا, اور آپ کو معلوم ہے کہ یہ ماہ مبارک دادا حضور قبلہ کا مہینہ ہے, اور انشاءاللہ تعالیٰ 16 جمادی الاولی یعنی جمعے کے دن جو آنے والا جمعہ ہے اس میں ان کا عرس مبارک شروع ہو رہا. اسی مناسبت سے آج ہم قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کے حالات اور ان کے افکار بیان کریں گے. کیونکہ ہم سلسلہ اشرفیہ سے تعلق رکھتے ہیں, ہمیں کم سے کم یہ معلوم ہونا چاہیے کہ ہمارے پیر اور ان کے پیر یعنی دادا پیر رحمت اللہ علیہ کے حالات اور واقعات کیا ہیں, کس طرح انہوں نے عبادت, ریاضت, تقوی, پرہیزگاری یہ تمام چیزیں اختیار کیں. یعنی یہ جو آج یہ ساری رونق آپ کو نظر آ رہی ہے اور پوری دنیا میں سلسلہ اشرفیہ کا نام اور اس درگاہ کا نام ہو رہا ہے, یہ ایسے ہی نہیں ہے, اس کے پیچھے بڑی عبادت اور ریاضت ہے, بڑا مجاہدہ ہے, تب جا کے یہ مقام ملا. تو آج کی اس نشست میں ہم دادا حضور قبلہ کے متعلق بیان کریں گے. بڑے غور سے آپ حضرات اس کو سماعت فرمائیں اور اس کو یاد رکھنے کی کوشش کریں تاکہ اس چیز کو آگے بھی پہنچا سکیں, اور ہمیں یہ علم ہونا چاہیے کہ ان کا مقام, ان کا مرتبہ کیا تھا. ولادت باسعادت 12 ربیع الاول سرکار کی نسبت پہلے ہی حاصل ہو گئی, اور یہ بھی ہر کسی کو حاصل نہیں ہوتی. کوئی چاہے کہ میں اس تاریخ کو پیدا ہو جاؤں, کسی کے بس میں نہیں, محض اللہ تبارک و تعالیٰ کا کرم. ذالک فضل اللہ یؤتیہ من یشاء, وہ جسے چاہے فضیلت عطا فرما. 12 ربیع الاول 1307 ہجری اور مطابق 1879 دہلی میں ولادت باسعادت ہوئی. خاندانی لحاظ سے نجیب الطرفین سید, سیدنا امام حسن امام حسین رضی اللہ تعالی عنہما دونوں کی نسبت شامل. 26ویں پشت میں سلسلہ نسب سیدنا غوث اعظم شیخ عبد القادر جیلانی حسنی الحسین رضی اللہ تعالی عنہ سے, اور 39ویں پشت میں سرکار ابد قرار احمد مختار حبیب کردگار جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے ملتا. ولادت باسعادت ہو گئی. والد محترم کا نام حافظ سید حسین اشرف اشرفی الجیلانی, جن کا مشغلہ ہی تدریس قرآن, قرآن پڑھنا اور پڑھانا. آپ نے والد محترم سے قرآن مجید مکمل کیا اور اس کے بعد سلسلہ شروع ہو گیا. اللہ تبارک و تعالیٰ جس کو کچھ بنانا چاہتا ہے پہلے سے منتخب فرما لیتا ہے. حضرت قطب ربانی سید طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کو پہلے ہی منتخب کر لیا گیا تھا. بچپن سے آثار ظاہر. والد محترم کے پاس بیٹھے ہیں علماء صوفیہ, اکثر ان کی آمد رہتی تھی. ایک دن ایک مجذوب بزرگ تشریف لائے, بڑے غور سے آپ کو دیکھا اور آپ کے والد گرامی حافظ سید حسین اشرف اشرفی الجیلانی رحمت اللہ علیہ سے فرمایا کہ مجھے صاحبزادے سے کچھ سننا ہے. انہوں نے کہا فرمائیے. کہا قرآن کریم کی کوئی سورت کوئی آیت تلاوت کیجئے, میں سننا چاہتا ہوں. تو حضرت قطب ربانی سید طاہر اشرف جیلانی رحمت اللہ علیہ نے سورہ یوسف پڑھنا شروع کی اور بہت ہی پیارے انداز میں تلاوت کی. تو جب تلاوت کر رہے تھے تو وہ مجذوب بزرگ کبھی ہنستے تھے اور کبھی روتے تھے, کبھی مسکرانے لگتے اور کبھی آنکھوں سے آنسو جاری ہوتے. والد گرامی ان کو دیکھتے رہے کہ یہ کیا بات ہے. تلاوت مکمل ہوئی, انہوں نے بڑھ کر ان کی پیشانی کو بوسا دیا. تو والد محترم نے پوچھا کہ یہ رونے اور ہنسنے کی مسکرانے کی وجہ کیا تھی. فرمایا اس بچے کی پیشانی پر نور ولایت چمکتا ہوا دیکھ رہا ہوں. اور بزرگان دین کی نظر یہ ہوتی ہے, یہ نہیں کہ آگے چل کے جب آدمی پہنچا کسی مقام پر, علم دین حاصل کر لیا, مجاہدہ کر لیا, تب جا کے پتہ چلا ہاں یہ کچھ بنے گا. نہیں, بچپن سے دیکھ لیا پیشانی, اس کی پیشانی میں نور ولایت چمک رہا. انہوں نے کہا رونے ہنسنے کی وجہ؟ کہا ہنستا تو اس لیے ہوں کہ پیشانی کو میں نے دیکھا کہ نور ولایت چمک رہا ہے, یہ کسی مقام پر پہنچے گا, ایک دنیا خلق خدا اس سے فیض حاصل کرے گی. اور روتا اس لیے ہوں کہ آپ اس وقت اس دنیا میں نہیں ہوں, آپ اس کی بہار نہیں دیکھ سکیں گے. یعنی جب اپنے پورے شباب پر ہوگا, علم اور روحانیت کا مرکز اور منبع بن جائے گا, آپ اس دنیا میں نہیں ہوں, اپنے اس لخت جگر کی وہ بہار آپ نہیں دیکھ سکیں گے. اس وجہ سے میں روتا ہوں, مجھے افسوس ہوا, لیکن خوش اس لیے ہوا کہ اس کی پیشانی پہ نور ولایت میں نے چمکتا ہوا دیکھا. اور اس کے بعد وہ رخصت ہو. لیکن اس واقعے نے والد گرامی کے دل پر بڑا اثر کیا اور ان کو محسوس ہو گیا, خود بھی ولی کامل تھے, محسوس ہو گیا کہ اب میرے جانے میں وقت کم ہے. تو انہوں نے بچپن ہی سے چلا کشی شروع کرا دی. اور یہ بھی صلاحیت ہر کسی میں نہیں ہوتی, خالق کائنات جسے منتخب فرما لے اسی میں صلاحیتیں بھی پیدا کر دیتا. 9 سال کی عمر ہے, بچوں کی کھیلنے کودنے کی عمر ہوتی. 9 سال کی عمر میں حضرت قطب ربانی نے پہلا چلا کیا سورہ مزمل شریف. والد گرامی حافظ سید حسین اشرف اشرفی الجیلانی رحمت اللہ علیہ نے فرمایا بیٹا چلا کرنا ہے, لیکن یہ سورہ مزمل کیونکہ جلالی ہے لہٰذا دریائے جمنا میں ناف تک پانی میں کھڑے ہو کر پھر پڑھنا ہے, اس کے جلال کو کم کرنے کے لیے. ٹھیک ہے, تیار. اور پڑھنا کب ہے؟ دن میں نہیں, رات کو 2 بجے سے 4 بجے تک 2 گھنٹے مسلسل پانی میں کھڑے رہ کر ناف تک, یعنی آدھا جسم پانی میں اور کھڑے رہ کر پڑھنا سورہ مزمل شریف. تیار ہو گئے. 9 سال کی عمر کیا ہوتی, لیکن اللہ تبارک و تعالی جسے منتخب فرماتا ہے صلاحیتیں پہلے پیدا کر دیتا. چلے گئے, ایک دن گزرا, دوسرا دن گزرا, تیسرا دن گزرا, رات ہوتی تھی, دونوں باپ بیٹے چلے جاتے تھے, مخلوق خدا سو رہی ہے, پورا شہر سو رہا ہے, 2 ولی جو ہیں وہ اللہ کی عبادت میں لگے ہوئے, ایک پانی میں کھڑا ہے, ایک ساحل پر بیٹھا, ایک کر رہا ہے, دوسرا نگرانی کر رہا ہے. دن گزرتے گئے, چلا ہوتا ہے 40 دن کا, اسی لیے تو چلا کہا جاتا ہے نا. 38 دن ہوئے, رات کا وقت ہے, ہر طرف سناٹا ہے, بالکل خاموشی ہے. والد گرامی ساحل پر بیٹھے ہیں مسلح بچھائے, اور حضرت قطب ربانی پانی میں کھڑے ہیں ناف تک پانی میں. अचानक आवाज आई, बाहर निकलो, मगरमच्छ आ रहा है। हातिफ गैबी से आवाज आई। इन्होंने पीछे मुड़कर देखा वारिद गिरामी की तरफ, उन्होंने कहा आ जाओ फौरन। तेजी में ये चल के साहिल पर पहुंचे तो जिस जगह खड़े थे वहीं से मगरमच्छ ने मुंह निकाला और मुंह फाड़ के ऐसे चारों तरफ देख रहा। इन दोनों ने देखा उसको, उसके बाद फिर पानी में डुबकी लगाई, चला। अब आगे मगरमच्छ जा रहा है। वारिद ग्रामीण ने फरमाया जाओ फिर वहीं खड़े हो जाओ। अब गौर कीजिए, अगर ऐसा हो जाए तो है किसी में हिम्मत कि जाके खड़ा हो जाए? वो तो सोचेगा हजरत आप कह रहे हैं जाके खड़ा हो जाओ, ये तो पलट गया तो फिर मेरा क्या होगा? नहीं, सलाहियतें पहले से पैदा कर दी, कुछ बनाना था पहले से सलाहियतें पैदा। वालिद गिरामी का हुक्म हुआ आगे मगरमच्छ जा रहा है, पीछे पीछे गए जाके उसी मकाम पर खड़े हो। और नाक तक पानी में खड़े होने का मकसद यह है कि बिल्कुल साहिल पे नहीं थे, कितनी आगे गए होंगे जब पानी यहां तक आया हो, फिर खड़े हो गए, फिर पढ़ना शुरू कर। बेखौफ बेगम ला खौफुन अलैहिम वला हुम याज़न, पढ़ते रहे पढ़ते रहे। फिर काफी देर के बाद फिर आवाज आई, बाहर निकलो मगर मचा रहा है। इन्होंने फिर पीछे मुड़ के देखा, वारिद ग्रामीण ने कहा जल्दी आओ तेजी के साथ। अब की दफा जो था वो पानी के अंदर अंदर आया, और जैसे ही ये तेजी में निकले तो एक मछली जो थी वो पैर के नीचे आ गई, उसने काट लिया, तलवे का गोश उड़ा दिया, इतनी जोर से काटा कि तलवे का गोश ही खा गया। अब कैफियत अजीब, जब साहिल पे पहुंचे तो पैर से खून बह रहा है, और उधर उसी मकाम से उसने फिर मुंह निकाला और मुंह फाड़ के उसने चारों तरफ देखा जैसे किसी को तलाश कर रहा। देखता रहा, इधर उधर घूमा, फिर पानी में डुबकी लगाई, फिर चले। अब पैर से खून बह रहा, जख्म गोश्त उड़ चुका, न कोई कपड़ा के पट्टी बांधे, रात का वक्त है, साहिल पर है। वालिद गिरामी ने अपनी पगड़ी उतार के उसको फाड़ के वो पैर में बांधी खून रोकने के लिए, और जब बांधी कहा जाओ बेटा फिर खड़े हो जाओ। यही इम्तिहान, यही मुजाहिदा है, यही नफ्सकुशी है। असल इम्तिहान यही था कि अब क्या होता है। इम्तिहान तो पहले भी था ना, लेकिन ये और सख्त इम्तिहान था। फिर जाकर खड़े हो गए उसी मकाम पर, ना अपनी जान की फिक्र है। यह भी हो सकता था कि अर्ज करते अब्बा जान वो फिर आ जाएगा पानी में से, नहीं, खड़े हो गए। पता ये चला कि अल्लाह वाले कोहे इस्तेकामत बनकर खड़े हो जाते हैं, और जब वो खड़े हो जाते हैं तो हर फराज नशे बन जाता है। नशे वो फराज होते हैं ना, हर फराज उनके आगे नशे बन जाता है, हर मुसीबत उनसे टकरा कर पाश पाश हो जाती है, हर मुश्किल आसान हो जाती है। पै करे इस्तेकामत बनकर खड़े हो, और उसी कैफियत में बकिया वजीफा पूरा किया सूरे मुजम्मिल शरीफ, उसी कैफियत में। और जब बाहर आए तो पैर सूख गया। वारिद गिरामी के कंधे पे हाथ रख के आहिस्ता आहिस्ता चलते हुए, और रात में कोई सवारी भी नहीं, पैदल कई मील का सफर तय करके फिर अपने घर पहुंचे। सुबह हो गई, जर्राह को दिखाया, उसने मरहम पट्टी कर दी कि ये तो काटा हुआ है, मरहम लगा के पट्टी की बैंडेज वगैरह कर दी, और साथ साथ हिदायत की पानी न लगे इस पर, अगर पानी लगेगा जख्म खराब हो जाएगा। ऐसे नहीं कहा कि चल के पैर ही काटना पड़ जाए, ये पक जाए सड़ जाए खराब हो जाए। उन्होंने कहा ठीक है। सारा दिन गुजर गया, रात हो गई, दो बजने से पहले कहा चलो बेटा चलना है, फिर दो दिन बाकी है चिल्ला पूरा होने में, अगर ये रह गया काम खराब हो जाएगा। सूरे मुजम्मिल है, मामूली चीज नहीं है, जलाली है, अगर रह गया तो काम खराब हो जाएगा, और मुकम्मल कर लिया तो कामयाब हो जाओ, फिर सब कुछ मिल जाएगा। वो भी तैयार है, कोई उजर पेश नहीं किया, कोई अपनी बीमारी का या उस जख्म का कोई हवाला नहीं दिया, तैयार। اب ایک ہاتھ میں لکڑی اور دوسرا ہاتھ والد محترم کے کندھے پر رکھ کے آہستہ آہستہ لنگڑاتے ہوئے چلے جا رہے ہیں۔ کئی میل کا سفر اسی زخمی حالت میں، یعنی پیر زمین پر رکھے تو چیخ نکل جائے، ایسی کیفیت میں لنگڑاتے ہوئے چلتے آہستہ آہستہ چلتے ہوئے پھر دریا کے پہنچے۔ اور میرا ایمان یہ کہتا ہے کہ ہر ہر قدم پر نیکیاں مل رہی ہوں، ہر ہر قدم پر درجے بلند ہو رہے ہوں، جتنی تکلیف پہنچ رہی ہوگی اتنے مقامات بلند ہو رہے ہوں۔ فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے، مومن کے کانٹا بھی چپ جائے تو اس کے گناہوں کا کفارہ ہو جاتا ہے، اور جہاں اتنی تکلیف ہو صرف اللہ کی راہ میں اس کی رضا کے لیے سب کچھ برداشت کر لیا پھر پہنچے اور پھر جا کر کھڑے ہو، اور اسی زخمی کیفیت میں 2 گھنٹے مسلسل دریائے جمنا میں کھڑے رہ کر سورہ مزمل شریف مکمل، 2 دن بقیہ، 2 دن اسی طرح مشکل کے ساتھ آئے اور اسی طرح گئے، لیکن جب مکمل ہو گیا سورہ مزمل پوری عمل میں آ گئی، قطب ربانی کا خطاب مل گیا۔ اور یہ عبادت ریاضت مجاہدے کی ابتدا ہے، یہ ابھی انتہا نہیں ہوئی، ابھی تو شروع ہوا۔ ہم شروع کرتے ہیں، کسی کو بتائیں آپ 11 دفعہ یہ پڑھ لیں، آپ 11 تسبیح پڑھ لیں، آپ 1000 دفعہ پڑھ لیں، آپ 3125 دفعہ پڑھ لیں، گھر میں بیٹھ کے پڑھ لیں آرام سے، پنکھا کھلا ہوا ہے، مسلح بچھا ہوا ہے، آرام سے، اگر اے سی ہے تو اے سی بھی چل رہا ہے، آرام سے بیٹھے۔ اب بعض دفعہ تو ٹی وی بھی چل رہا ہوتا ہے پھر بھی پڑھ رہے ہو، کتنے مزے سے۔ یہ عبادت ریاضت نہیں ہے، یہ مجاہدہ نہیں ہے۔ ہم کہتے ہیں ہم نے بڑا کمال کر لیا کہ ہم نے اتنی دفعہ پڑھ لیا، کمال وہ ہے جو کمال والے کر کے چلے گئے، اصل وہ تھے، با کمال تو وہ تھے، باکار تو وہ تھے، با کمال وہ تھے، ہم تو بے کمال اور بیکار، ہم نے کون سا کمال کیا اگر پڑھ لیا۔ تو یہ ان کی صرف ابتدائی زندگی کا حال ہے، 9 سال کی عمر میں سورہ مزمل شریف کا چلہ دریائے جمنا میں کیا، نہایت کامیابی کے ساتھ۔ اب کیا ہوا، کچھ عرصے کے بعد والد محترم کا وصال ہو گیا، حافظ سید حسین اشرف اشرفی الجیلانی رحمت اللہ علیہ وصال فرما گئے، سر پر سایہ ہٹ گیا، معاشی پریشانی بھی دامنگیر ہو گئی، چھوٹے بھائی سید سلطان اشرف اشرفی الجیلانی کم عمر، وہ بھی پڑھ رہے ہیں۔ پھر آپ نے علم دین کی طرف توجہ کی، اور مدرسہ حسین بخش، بڑا پرانا قدیمی مدرسہ دہلی میں آج بھی موجود ہے، 97 میں جب میں دہلی گیا تو خاص طور پہ والد گرامی سے اس کا پتہ لے کر ڈھونڈ کر اس مدرسے پہنچا، وہاں کی تصویریں لیں اور وہاں کے جو محتمم حضرات تھے ان سے ملاقات کی، اگرچہ وہ اب وہابیوں کے پاس چلا گیا مدرسہ، اور ان کو بتایا کہ اس طرح ہم پاکستان سے آئے ہیں، ان کا آپ کیوں مدرسے کو کیسے دیکھتے ہیں، ہم نے کہا ہمارے دادا نے یہیں تعلیم حاصل کی، وہاں کی مسجد مدرسہ بہت پرانا آج بھی موجود ہے، اور اس کا سن بھی ابھی تک وہی پرانے انداز میں جو پہلا طریقہ تھا کہ وہ اس سے دروازے پر لکھ دیا کرتے تھے، آج بھی وہ لکھا ہوا ہے۔ بہر صورت پھر اسی مدرسے میں آپ نے تدریس کے فرائض انجام دیے۔ اب کیا ہوا، والد محترم کا سایہ تو اٹھ گیا، تربیت تو شروع ہو چکی تھی، ایک آگ جو سینے میں لگ گئی تھی وہ اور بھڑک گئی، چنگاری جو لگ گئی تھی اور بھڑک گئی، عشق الہی کی چنگاری اور بھڑک گئی۔ اب کون ہے کہ جو مزید اس میں اضافہ کرے، مزید رہنمائی کرے۔ اللہ تبارک و تعالیٰ نے پھر ایک بزرگ سے ملاقات کرا دی، سلسلہ اویسیہ کے ایک بزرگ حضرت سید امیر علی شاہ کمبل پوش رحمت اللہ علیہ، کمبل پوش ان کو اس لیے کہتے تھے کہ وہ ہمیشہ کمبل کا لباس پہنتے تھے، کمبل کا کرتا، کمبل کا پاجامہ، اور اوپر سے کمبل ہی اوڑھ لی، تو کمبل پوش کے نام سے مشہور تھے، لیکن نام تھا سید امیر علی شاہ اویسی، اویسیہ سلسلے کے بزرگ۔ ان سے ملاقات ہو گئی، انہوں نے کہا طاہر میاں چلہ کرنا ہے لیکن یہ پہاڑیوں میں ہوگا، شہر میں نہیں ہوگا، उन्होंने कहा ठीक है तैयार। और भी मुरीदीन थे वो भी आ गए, हम भी करेंगे हुजूर, वो कर रहे हैं हम भी करेंगे, वो तीसरे ने कहा हम भी करेंगे, चौथे ने कहा हम भी करेंगे। होते होते 12 मुरीद तैयार हो गए, हजरत के अलावा 12 मुरीद तैयार हो गए। उन्होंने कहा देखो सख्तियां होंगी, भूखा रहना पड़ेगा, प्यासा रहना पड़ेगा, रोजे भी रखने पड़ेंगे, और कभी कुछ मिलेगा कभी कुछ नहीं मिलेगा, क्योंकि हम जंगलों में होंगे पहाड़ों में होंगे, शहर जैसी आसानी नहीं होगी। नहीं हुजूर हम करेंगे। ठीक है आ जाओ। चले गए कश्मीर की पहाड़ियों का रुख कर लिया, वहां चले गए, चिल्लाकशी शुरू हो गई। अजीब व गरीब वाकयात पेश आए। फरमाते हैं कि कभी कई कई वक्त खाने को नहीं मिलता था, रोजे पर रोजे मुसलसल रखते थे। जब कई दिन हो गए मुसलसल रोजे रखते हुए, पानी पीकर रख लिया, पानी पी के खोल लिया, भूख लगी तो दरख्तों के पत्ते खा लिए, या कोई फल मिल गया तो खा लिया, नहीं मिला तो सबर शुक्र कर लिया। और कभी उनका मूड होता तो अपनी जेब से बिल्कुल नए नोट निकाल कर देते, जाओ शहर जाके बाजार से कुछ ले आओ। तो फरमाते हम सोचते कि इनके पास पैसे कहां से आए, बिल्कुल नए नोट। कोई मुरीद जाता खाने पीने की चीज ले आता, खा लिया, और कभी कुछ भी नहीं मिला, पानी पीकर रोजा रख लिया, पत्ते खा लिए, कुछ फल मिल गया तो खा लिया बस। अब ये सख्तियां देखकर एक एक आदमी रुखसत होता रहा, एक भाग गया, दूसरे दिन दूसरा भाग गया, तीसरे दिन तीसरा भाग गया, और वो सबको देख रहे हैं। पीर जो है वो सबको जानता है कि आने वाले मुरीद जो हैं इनकी जहनी कैफियत क्या है, शौक में पढ़ने के लिए तो सब तैयार हैं, वो जानता है कि चले तो सब साथ हैं, मंजिल पर साथ नहीं पहुंचेंगे, बहुत से भाग जाएंगे। वही वो एक एक करके भागते रहे, आखिर में सिर्फ हजरत कुतबे रब्बानी से ये तायर अशरफ जिलानी रह गए, सबके सब भाग। और उन्होंने फरमाया मैं पहले ही जानता था ये सारे भाग जाएंगे, तुम रह जाओगे आखिर में। चले किसी दिन फरमाते थे आज जिक्र करेंगे, आज सारी रात जिक्र करेंगे। फरमाते जंगल में बैठ जाते थे, ला इलाहा इल्लल्लाह, जिक्र शुरू हो गया, और दोनों इतने महव हो जाते थे। फरमाते हमें दरो दीवार से ही जिक्र की आवाज आती कि गोया दरख्त भी हमारे साथ जिक्र कर रहे हैं, ये परिंदे भी जिक्र कर रहे हैं, दरिंदे भी जिक्र कर रहे हैं, समंदर की मछलियां ये भी जिक्र कर रही, ये लगता कि पहाड़ जो है ये भी जिक्र कर रहे, हर तरफ से यही आवाज आ रही, मुसलसल जिक्र हो रहा। अजीब कैफियत। एक मर्तबा एक मकाम से गुजरे, जब चलते चलते पहुंचे तो आगे पहाड़ आ गए, बहुत ऊंचा पहाड़। कंबल पोश रहमतुल्लाह अलैह ने फरमाया ताहिर मियां हमें इस पहाड़ के पीछे जाना है, ये जो पहाड़ है हमें इसके पीछे जाना है। इन्होंने नजर उठा के देखा तो बहुत लंबा पहाड़, कहा हुजूर इसके पीछे कैसे, इस पे चढ़कर चढ़ेंगे कैसे उतरेंगे कैसे, कहां ये मसला तो है, कैसे करें, ऐसा करो इस पे हाथ लगा के इसे खिसका दो, ऐसा लगता है कि कोई मेज रखी है तो उसे खिसका दो। वो हैरान हुए, कहा चलो हम दोनों हाथ रखते हैं, इन्होंने भी हाथ रखा, उन्होंने भी हाथ रखा, कहा लगाओ जरा ला इलाहा इल्लल्लाह, एक तरफ लगाई पहाड़ खिसक गया, बीच में से ऐसे कट गया जैसे छुरी से तोस काट देते। इन्होंने झांक कर देखा, कहा नहीं अभी रास्ता कम है थोड़ा सा और खिसका दो, फिर जरब लगाई ला इलाहा इल्लल्लाह, फिर खिसक, फिर देखा नहीं अभी जगह कम है, फिर लगाओ, तीसरी जरब लगाई, वो इतना हो गया कि दो आदमी गुजर जाए आराम से गुजर गए। तो और जब गुजर गए तो फरमाया कि ये दुनिया वाले कहेंगे ये पहाड़ बीच में से ये दो टुकड़े क्यों हो गया, हमारा काम तो हो गया, चलो इसको मिला दो ताकि किसी को पता न चले, ऐसा लगता है कि जैसे कोई आम सी चीज है इधर से हटा दिया उधर से मिला दिया, ये अल्लाह वालों की शान। फिर दोबारा दरम लगाई, दोबारा उसको जोड़ दिया, फिर अपनी मंजिल की तरफ चले। इस तरह 12 साल चिल्लाकशी की कश्मीर की पहाड़ियों में, 12 साल मुख्तलिफ वाकयात होते, कभी दरिया के किनारे बैठकर जिक्र किया, तो फरमाते हैं हमें महसूस होता था कि समंदर की मछलियां भी जिक्र कर रही हैं। जितने चरिंद परिंद हैवान दरिंदे वो सब हमारे इर्द गिर्द बैठे हैं और कोई तकलीफ नहीं पहुंचा रहा, वो सब मिलकर जिक्र कर रहे हैं। मुख्तलिफ वाकयात होते रहे और जब कभी ख्याल आता कि घर में क्या हो रहा होगा तो फरमाते कि ऐसा महसूस होता कि जैसे टीवी चल रहा है, घर के हालात वहीं बैठे बैठे सामने देख लेते, वहीं बैठे बैठे देख लिया, इत्मीनान हो गया हाँ सब ठीक है, फिर दोबारा इबादत में लग गए। 12 साल पूरे हो गए, उसके बाद वो गार में ले गए हजरत को और इत्तेहादी तवज्जो दी, जिसको इनफरादी भी कहते हैं, सिर्फ उन पर तवज्जो दी। और जब दोनों गार से बाहर निकले तो हजरत कुतुब रब्बानी का चेहरा नूर विलायत से चमक रहा कि जैसे किसी की नजर उस चेहरे पर न ठहर सके, ये कैफियत। उसके बाद उन्होंने फरमाया ठीक है अब ये चिल्ला पूरा हो गया, अब तुम जाओ और तबलीग दीन में मसरूफ हो जाओ, जो कुछ हमने दे रहा था हमने तो मैं अता कर दिया। जब ये गार से बाहर निकले, दोपहर का वक्त था, तो 10-12 चीले उड़ती हुई आई और सरे मुबारक पर ऐसे पर फैलाकर साया कर लिया, इस तरह साया किया कि जहां ये चल रहे हैं वो चीले सर के ऊपर इसी तरह चल रहे हैं। इन्होंने ऊपर देखा ये क्या मसला है, जिधर जाता हूं ये साथ साथ जाती। उनसे अल्लाह हजरत ये तो अजीब सी बात है, आप कहते हैं तबलीग करनी है, मैं तबलीग करूंगा, ये हर जगह मेरे साथ, दुनिया वाले देखेंगे मरकूजे नजर बन जाऊंगा, मैं ये चीज पसंद नहीं करता। उन्होंने एक चीज बताई, ये पढ़ो और आसमान की तरफ इशारा कर दो। इन्होंने पढ़कर इशारा किया, चीलें गायब हो गए। आज का कोई आदमी होता तो बड़ा खुश होता कि मेरी तो करामत होगी, मैं जहां जा रहा हूं चीले मेरे साथ साथ जा रही, जान जान के दोपहर को निकलता धूप में। लेकिन अल्लाह वाले अपनी करामतों को छुपाते हैं, जाहिर नहीं करते, अगर वो चाहें तो कदम कदम पर करामते जाहिर हो, वो अपने आप को छुपाते, रियाकारी नहीं करते, कभी भी दिखावा नहीं करते, अपने आप को छुपाते रहे, खुदा उनको जाहिर करता रहा। इन्होंने कहा हम कुछ नहीं, खुदा ने सब कुछ बना दिया। अब जब ये वापिस आए तो कंबल का कुर्ता, कंबल का पैजामा, चिल्ले के दौरान यही इस्तेमाल किया। अब जाहिर है मौसम तब्दील होते रहे, सर्दी है, गर्मी है, खिजा है, बहार है, बरसात है, हर किस्म का मौसम है। उन्होंने पहले ही फरमा दिया था मौसम कैसा भी होगा लिबास यही पहनना है, चिल्ला कशी के दौरान यही लिबास पहनना है। अब जून जुलाई की गर्मी में कोई कंबल का पैजामा पहन ले या कुर्ता पहन ले तो क्या असर होगा, यही नफ्स खुशी है। इन्होंने कहा ठीक है मैं राजी हूं, वही लिबास पहने। अब जब चिल्ला मुकम्मल हो गया, एक मकाम मर्तबा मिल गया, रूहानियत हासिल हो गई, जब ये वापस आए तो उन्होंने कहा ठीक है अब इस लिबास को दरिया में बहा दो, अब आम कपड़े जो हैं वो पहन लो। वो रुखसत हो गए। फिर दूसरे बुजुर्ग सिलसिलाए फखरिया निजामिया के एक बुजुर्ग हजरत किबला पीर अब्दुस समद शाह निजामी फखरी रहमतुल्लाह अलैह से मुलाकात हुई, तो वो नीला तहबंद इस्तेमाल करते थे। नीला तहबंद जो है ये सिलसिला निजामिया का है, हजरत सुल्तान निजामुद्दीन औलिया महबूब इलाही रहमतुल्लाह अलैह नीला तहबंद पहनते थे, ये उनकी सुन्नत और उनका तरीका। उन्होंने आपको खिलाफत दी और नीला तहबंद ला कर दिया और चिकन का कुर्ता सिलवाकर अपने पास से दिया कि आज से ये लिबास पहन। उसके बाद से हजरत कुतुब रब्बानी ने हमेशा यही लिबास इस्तेमाल, नीला तहबंद और चिकन का कुर्ता। और उनकी इत्तबा में वालिद गिरामी अशरफुल मशाइख सैयद अहमद अशरफ जिलानी रहमतुल्लाह अलैह ने भी हमेशा यही लिबास इस्तेमाल। यह है फनाफी शेख, जैसे शेख का लिबास वैसे ही लिबास, कभी नहीं छोड़ा, पूरी जिंदगी वही लिबास पहन। उसके बाद सिलसिला शुरू हो गया। फिर मुजद्दिद सिलसिला अशरफिया हम शबी गौसुल आजम सैयद शाह अली हुसैन अशरफी अल जिलानी सज्जादा नशीन आस्ताना आलिया अशरफिया कचौचे शरीफ तशरीफ लाए दिल्ली, सन 1332 हिजरी में हजरत कुतुब रब्बानी ने उनके दस्ते मुबारक पर बैत की। اور انہوں نے سلسلہ اشرفیہ کی اور دیگر سلاسل کی خلافتیں عطا فرمائی، تاج اشرفیہ عطا فرمایا، خرقہ مبارک عطا فرمایا، اور اپنا عصا بھی عطا فرمایا، ساری نعمتیں عطا فرمایا۔ اسی وقت بیعت کیا خلافت دیتا۔ ایک تو ہوتا ہے نا آدمی مرید ہو، پھر ریاضت کرے، پھر مجاہدہ کرے، پھر بیعت ہو، اور ایک وہ ہے کہ آج بیعت کیا اسی وقت خلافت دے دی، ایک نظر میں دیکھ لیا، یہ تو پکا ہوا آیا ہے، پکانے کی ضرورت نہیں ہے، یہ سب کچھ کر کر آیا ہے، صرف ایک آنچ کی کسر ہے، نگاہ ڈالی، کسر پوری کر دی۔ کہا ٹھیک ہے جاؤ، اب تبلیغ دین کے لیے نکل جاؤ۔ تبلیغ دین کے لیے آپ نے پہلا سفر کیا کلکتے کا۔ آپ کے ایک پیر بھائی تھے، انہوں نے کہا کہ کلکتے میں میرے بڑے مریدین ہیں، طاہر میاں آپ ایسا کریں کہ میرے ساتھ چلیں، میں آپ کا تعارف لوگوں سے کراؤں۔ انہوں نے منع کیا، ان کا نہیں نہیں آپ میرے ساتھ چلیں، ایک دورہ ہو جائے گا، لوگ متعارف ہو جائیں گے۔ کہا ٹھیک ہے چلو، ایک اٹیچی لی، روانہ ہو گئے۔ وہ پہلے سے جاتے تھے، ان کے کافی مریدین تھے، لیکن وہ تھے خالی، روحانیت نہیں تھی، اور یہ تھے مکمل مرکز روحانیت۔ جب وہاں پہنچے تو اب کیفیت کیا ہوئی کہ جب دونوں قریب بیٹھے ہیں تو جو بھی آ رہا ہے پہلے ان سے ملتا ہے، پھر ان سے ملتا ہے۔ اب پیر صاحب کو تو پریشانی ہو گئی، یہ میرے مرید ان کی طرف کیوں جا رہے ہیں؟ ظاہر ہے ایک شخصیت ہے، جس میں روحانیت ہوتی ہے اس میں کشش ہوتی ہے، تو روحانیت والا زمین پر ہو تو اس کے گرد میلہ ہے، اور زمین میں ہو تو مزار کے گرد میلہ ہے، وہ تو کھینچتا ہے اپنی طرف، کشش ہے، کھینچتا۔ اب انہوں نے ایک دن دیکھا، دوسرے دن دیکھا، تیسرے دن تو ان کا پیمانہ لبریز ہو گیا۔ جب سب چلے گئے، ان کا طاہر میاں میں تو اس لیے لایا تھا آپ کو کہ آپ کا تعارف میں لوگوں سے کراؤں گا، یہاں تو بغیر کچھ کہے لوگ آپ کی طرف جا رہے ہیں، اب میرے مرید بھی آپ کی طرف، اب مجھ سے برداشت نہیں ہو رہا، بس اٹھائیے اپنا یہ بستر اور اب آپ جائیے کہیں بھی۔ حیران ہوئے کہ آپ تو مجھے لے کر آئے تھے، میں نے کب کہا تھا کہ میں آ رہا ہوں؟ کہ نہیں نہیں میں تو میری پیری بھی ختم ہو جائے گی، میرے مرید بھی آپ کی طرف جا رہے ہیں۔ انہوں نے کہا ٹھیک ہے۔ ایک جملہ جب سن لیا اسی وقت، حالانکہ اس شہر میں کوئی جاننے والا نہیں، پہلی مرتبہ کلکتے پہنچے ہیں، کوئی واقف کار نہیں، عزیز رشتہ دار، دوست احباب، کوئی نہیں، بالکل تنے تنہا ایک مسافر، ایک انجان جگہ پہنچ جائے تو کتنی پریشانی۔ لیکن جب اپنے پیر بھائی کے منہ سے یہ جملہ سن لیا، فرماتے میری غیرت نے گوارا نہ کیا کہ اب میں ایک منٹ بھی یہاں رکوں، صبح ہی اپنا وہ اٹھایا اور فوراً روانہ ہوا، بھوکے پیاسے ناشتے تک کو انہوں نے نہیں پوچھا، اور سیدھے نکلے۔ اب کہاں پر جائیں؟ کوئی گھر نہیں، سوچا اللہ کا گھر تو موجود ہے، مسجد میں جا کر بیٹھ گئے۔ اور اس کے بعد اپنے وظائف میں مشغول ہو گئے، اپنے سورہ مزمل پوری کی، دعائے حفظ البحر پوری کی، جو اوراد و وظائف تھے، یہاں تک کہ دوپہر ہو گئی، ایک لقمہ منہ میں نہیں گیا، صبح کا ناشتہ بھی نہیں کیا، دوپہر کا کھانا بھی نہیں کھایا، اٹھے پانی پی لیا، اس کے بعد پھر عبادت میں لگے۔ مسجد کے امام صاحب جو تھے وہ دیکھتے رہے، یہ کون صاحب ہیں، یہ صبح سے بیٹھے ہیں یہاں پر۔ کلکتے میں چولیا مسجد اس کا نام تھا، انہوں نے دیکھا کہ ہر نماز میں یہ موجود ہیں، ظہر میں موجود ہے، عصر میں موجود، مغرب میں موجود، پتہ نہیں کون صاحب ہیں، کہاں سے آئے۔ حضرت صرف رفع حاجت کے لیے اٹھتے، وضو کر کے پھر دوبارہ بیٹھ جاتے، کھانے پینے کا تو پتہ ہی نہیں تھا، اور یہ تھا نہیں کہ کسی کے آگے ہاتھ پھیلائے، سید کسی کے آگے ہاتھ پھیلاتا نہیں کبھی، آلے رسول۔ پورا دن گزر گیا، یہاں تک کہ عشاء کا وقت ہو گیا، پورے دن بھوکے پیاسے، عشاء کا وقت ہو گیا، عشاء کی نماز پڑھی، لوگ نماز پڑھ کے چلے گئے۔ حضرت نے جب بہت زیادہ پریشانی، بھوک اور یہ ساری چیزیں محسوس ہوئیں، تو پڑھنا شروع کیا، یا رسول اللہ انظر حالنا، یا حبیب اللہ اسما قالنا، اننی فی بحر غم مغرق خذ یدی ساحل لنا اشکالا، اے اللہ کے رسول، میں غم کے دریا میں ڈوب رہا ہوں، میرا ہاتھ پکڑیے اور دریا سے نکالیے، مجھے پریشانیوں سے نکالیے، آنکھوں سے آنسو جاری تھے۔ और हजरत की आवाज बहुत खूबसूरत थी और बहुत सुरीली आवाज थी कि जो भी सुनता था वही फिदा हो जाता। जब आपने ये पढ़ना शुरू किया, इमाम साहब ने भी सुना, दूसरे मुक्तदियों ने भी सुना, लेकिन किसी की हिम्मत नहीं हुई कि पूछे, आंखों से आंसू जा रही है, पढ़ रही। वहां पर धर्मतल्ला का एक मैदान था, वहां एक मिलादुन नबी का जलसा हो रहा था, बहुत बड़ा जलसा, बड़े इंतजाम हुए थे। जो खतीब साहब थे ऐन मौके पर बीमार हो गए, जिन लोगों ने जलसा करना था इंतजामिया बड़े परेशान, कोई आलिम मिल जाए, कोई टूटा फूटा ही मिल जाए, हम लाके खड़ा कर दें, कोई है ही नहीं बोलने वाला, क्या करें, ढूंढते फिर रहे हर जगह, कोई आलिम मिल जाए, कोई खतीब मिल जाए, अरे मजमा तो हो गया, आलिम साहब नहीं है, बीमार हो गए, हम क्या मुंह दिखाएंगे। होते 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 इसी मस्जिद में पहुंच गए, इमाम साहब से कहा कि आप चलकर कुछ कलिमात कह दें, कुछ तकरीर कर दें। उन्होंने कहा भाई मैं तो तकरीर जानता नहीं, आपकी नजर में कोई हो, मेरी नजर में भी कोई ऐसा नहीं है जो फौरन चला जाए, फौरन कैसे जाएगा कोई। उनका हाँ ठहरो, एक बुजुर्ग हैं, वो सुबह से हमारी मस्जिद में आए हुए, चेहरे से और शख्सियत से कोई बहुत बड़े खानदान के, मुझे लगता है कि आम आदमी नहीं है, कोई बड़े बुजुर्ग। और अब ईशा के बाद से उन्होंने ये शेर पढ़ना भी शुरू कर दिया, बहुत प्यारी आवाज है, मुझे लगता है वो जरूर तकरीर करना जानते हों। उनके पास चलते हैं, अगर वो राजी हो गए तुम्हारा जलसा कामयाब हो जाए। सरकार को पुकारा, सरकार ने इंतजाम कर दिया, हमारा बेटा हमें पुकार रहा है। अरे दूसरों का जब सुनते हैं तो अपनी औलाद का नहीं सुनेंगे, फौरन इंतजाम कर दिया। अब इमाम साहब लेकर चले हजरत कुतुबे रब्बानी सैयद ताहिर अशरफ जिलानी रहमतुल्लाह अलैह के पास, आप सजदे में सर था रो रहे थे, इन्होंने आकर अर्ज किया, आंसू पोंछे, पूछा क्या मसला है। उनका मसला ये है, जलसा बिल्कुल तैयार है, जो खतीब साहब थे बीमार हो गए, आप अगर तकरीर करना जानते हैं तो आप तशरीफ ले चलें, कुछ देर खिताब फरमा लें, एक घंटे आधे घंटे जैसा भी, कम से कम जलसा निमट जाए। हजरत ने फरमाया ठीक। आपने अपने अटैची खोली, सिलसिला अशरफिया का ताज अपने सर पे रखा, जिब्बा मुबारक पहना तो रंग ही बदल गया, वो तो देखकर हैरान रह गए, ये तो मामूली आदमी नहीं है, ये तो शहनशाह लग रहा है मुझे। उसके बाद लेकर आई, अब बताओ सुबह से भूखे हैं, सिवाय पानी के पेट में कुछ नहीं गया, और वही अपना शाहाना लिबास पहनकर समनानी जाहो जलाल के साथ जलसे में तशरीफ ले, और जाकर कुर्सी पर रौनक अफरोज हुए। उस वक्त दिल की क्या कैफियत थी कि जो लेकर आया था उसने बेवफाई की, पूरे शहर में कोई जानने वाला नहीं था, तो सोचा कि किसको पुकारूं, आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम को पुकारूं, वही मदद करे। और उस दर्द के साथ, उस गम की कैफियत में जो खिताब किया, तो फरमाते हैं कि मैंने सोचा कि क्या बयान करूं, हुजूर का हुसन व जमाल बयान करूं। हजरत कुतुबे रब्बानी ने फरमाया, उस वक्त जब नबी पाक अलैहिस्सलातु वस्सलाम का हुस्न व जमाल बयान करने लगा, तो महसूस हुआ कि सामने एक और स्टेज लगा हुआ है, सरकार तशरीफ फरमा है, मैं देख रहा हूं और बयान कर रहा हूं। सरकार की आंखें मुबारक ऐसी हैं, हुजूर की जुल्फे मुबारक ऐसी हैं, हुजूर के दंदाने मुबारक ऐसे हैं, सरकार की रीशे मुबारक ऐसी है, देखते जा रहे हैं, बयान करते जा रहे हैं, और पूरा मजमा जो है नारे तकबीर रिसालत से गूंज रहा। एक घंटे खिताब फरमाया, फरमाते मुझे पता नहीं चला मैंने क्या बयान कर दिया, मैं हुजूर को देखता रहा, बयान करता रहा, सरकार सामने तशरीफ फरमा है और अपने शहजादे को देखकर खुश हो रहे, खुशी का इजहार फरमा रहे। जब जलसा खत्म हुआ और लोग जो हैं वो आकर नोटों की बरसात कर रहे, पैसे बिखेर रहे हैं, कोई फूल फेंक रहा है, कोई इतर मर रहा है, लोग अजीब दीवाना वार कैफियत में। एक घंटे आपने खिताब फरमाया, जब जलसा खत्म हुआ, दुआ हो चुकी, तो पूछा कि हजरत आप मुरीद भी करते हैं, फरमाया हाँ। उसी वक्त कई सौ आदमी सिलसिला अशरफिया में दाखिल हो। अब जलसे के बाद क्या कैफियत है, पहले कोई जानता नहीं था, अब हर कोई अपने घर ले जाने के लिए तैयार। वो कहते हैं हमारे पीर हैं, हमारे घर चले, वो कहते हैं हमारे घर चले, वो कहते हैं हमारे घर चले, फरमाया नहीं मैं तो उसी घर जाऊंगा जिस घर से मैं आया था। आप किसके घर में थे, मैं तो अल्लाह के घर में था, मैं अल्लाह के घर में था। अब जब आए थे तो तने तनहा थे, अब पूरा जुलूस आ जा रहा, पूरे जुलूस के साथ चोलिया मस्जिद पहुंचे तो इमाम साहब ने बाहर निकल के इस्तकबाल किया, हजरत हम तो जानते नहीं था आपका ये मकाम, हम तो हमें पता नहीं था। उसी मस्जिद में उन्होंने एक हुजरा खोल दिया और हजरत ने वहीं रात में फिर खाना खाया और उसके बाद फिर तो सिलसिला शुरू हो, फिर तो जरूरत ही नहीं थी। पहले तो हजरत पहले दिन खुद भूखे रहे थे और उसके बाद जितने आते थे सबको खुद खिलाते थे, फिर कैफियत ये हो गई। इन नमाल उसरी यूसरा, हर तंगी के बाद आसानी है, इन नमाल उसरी यूसरा, बस हर तंगी के बाद आसानी, अल्लाह तबारक व तआला ने दिखा दिया। उसके बाद बड़े बड़े लोगों ने पेशकश की, आपने फरमाया नहीं, इस मस्जिद से मैंने शुरू किया है, मैं इसी मस्जिद में ठहरूंगा। हजारों मुरीद हो गए उसके बावजूद भी हमेशा उसी मस्जिद में ठहरते रहे, उसके हुजरे में, वैसे तशरीफ ले जाते थे महफिलों में दावतों में, लेकिन वापस फिर उसी मस्जिद में तशरीफ लाते। फिर ये सिलसिला चलता रहा और काफी अरसे ठहरने के बाद इस्लामिया बिल्डिंग जकरिया स्ट्रीट पर कलकत्ते में, फिर वहां पर मुरीदीन ने एक बहुत बड़ा हॉल जो था वो किराए पे ले लिया। वो सारे साल किराया भरते थे, वो खाली पड़ा रहता था और जब हजरत जाते थे तो आप वहीं पर कयाम फरमाते। एक हुजरा था, उसके बाद मुरीदीन के लिए एक हॉल था, हुजरे में इबादत करते थे, जब लोग जमा हो जाते तो फिर बाहर आते थे, फिर खिताब फरमाते। और कैफियत ये थी कि रोजाना तरबियती नशिस मुरीदीन की फरमाते, रोजाना, एक दो दिन नहीं, रात के दो दो बजे तक लोग लगे हुए हैं हजरत के इरशादात सुन रहे, मजमा है। और कैफियत क्या थी, एक आदमी हाजिर हुआ, हुजूर मुझे बवासीर का नुस्खा चाहिए। फरमाया लिखो, हिकमत भी फरमाते थे, लिखो अभी नुस्खा। उसने कलम निकाला, लिखना शुरू किया, पीछे एक आदमी बैठा था पीछे हजरत के, उसने कहा ये तो मैं भी लिख लूं, जल्दी से कलम निकाला वो भी। अभी आगे वाले ने लिखा और पीछे वाले ने कलम निकाला, फरमाया फकीर का हुक्म पीछे वाले के लिए नहीं है, सिर्फ आगे वाला लिखे। सरकार ने फरमाया इत्तकू फिरासतन मुमिनीन फइन्नहु यंज़ुरु बिनूरिल्लाह, मोमिन की फिरासत से डरो इसलिए कि वो अल्लाह के नूर से देखता। और फिरासत एक कैफियत है जो इंसान के कल पर तारी होती है, और जब कल पर तारी होती है तो जितने बैठे हैं उन सब के कल्बी कैफियत उस पर मुनकशिफ हो जाती है। जिसका ईमान जितना कवि है, जिसकी रूहानियत जितनी कवि है, उसकी फिरासत उतनी ही कवि है, तो उनकी फिरासत अल्लाहु अकबर। इस तरह ये तो मैंने सिर्फ उनकी जिंदगी का एक हिस्सा बयान किया। कहने का मकसद ये है कि आज जो ये मकाम और मर्तबा मिला है ये ऐसे ही नहीं है, इसके पीछे इबादत है, रियाजत है, मुजाहिदा है, मुकाशफा है, मुराकबा है और सब किस्म की तकालीफ उठाई है, तब जाके कुतुब रब्बानी का लकब मिला है और नाम जिंदा। ऐसे नहीं मिला कि मजार बन गया तो बन के बैठ गया, नहीं। तो अगर कोई चाहता है कि कामयाब हो जाए तो उनके नक्शे कदम पर चले, उसी तरह इबादत और रियाजत और मुजाहिदा करे। हजरत की हयात मुबारका इतनी वसी है कि इस मुख्तसर से वक्त में बयान नहीं किया जा सकता। मैंने सिर्फ चंद चीज़ें बयान की हैं, इंशाल्लाह आइंदा फिर बयान करेंगे। और अल्लाह तबारक व ताला हम सबको उनके नक्शे कदम पर चलने की तौफीक अता फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हजरत कुतुब रब्बानी अबू मखदूम शाह सैयद मोहम्मद ताहिर अशरफ शफील जिलानी नव्वर अल्लाह मरकदहू के दरजात को बुलंद से बुलंदतर फरमाए, उनकी रूहानियत से हम सबको मुस्तफीज होने की तौफीक अता फरमाए, उनके फ्यूज़ व बरकात से हम सबको मुस्तफीज होने की तौफीक अता फरमाए। या अल्लाह हमारे सगीरा व कबीरा गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार हैं उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में उब्तला है उनकी परेशानियों को दूर कर, जो कर्जदार हैं उन्हें बारे कर्जे से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद है उनकी औलाद को उनका फर्मा बरदार बना। ऐ इलाहुल आलमीन, ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इन सब के रोजगार में तरक्की अता फरमा, इनकी ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन अल्लाह व मलाइकतहू युसल्लून अलन्नबी یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.